नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म पिटी लोप्चन। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि सुन्न सक्नुहुन्छ। बुधबारको कार्यक्रम आर्थिक विशेष। महालेखा परीक्षकको कार्यालयले यस वर्ष सबै कार्यालयको सबै किसिमको कारोबारको लेखा परीक्षण गर्ने भएको छ। कार्यालयले पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका 3 जिल्ला र 10 वटा हिमाली जिल्लाको आर्थिक वर्ष 2073-74 को लेखा परीक्षणका लागि लेखा परीक्षक खटाइसकेको छ। कार्यालयले यसअघि छुटेका कार्यालयहरूको समेत गरी झण्डै 8,000 कार्यालयको अन्तिम लेखा परीक्षण गर्ने जनाएको छ। कार्यालयले यस वर्ष संघीय संरचना अनुसार स्थानीय तहको समेत लेखा परीक्षण गर्नुपर्नेछ। आजको कार्यक्रममा हामी लेखा परीक्षणको तयारी, लामो समयसम्म पनि लेखा परीक्षण नहुनुका कारण, लेखा परीक्षण गर्दा आइपर्ने समस्या तथा चुनौती र लेखा परीक्षण प्रतिवेदनले औल्याएका सल्लाह सुझावको कार्यान्वयनको अवस्थाका बारेमा कुराकानी गर्नेछौ। यसै विषयमा कुराकानी गर्नका लागि हामीसँग हुनुहुन्छ महालेखा परीक्षकको कार्यालयका उपमहालेखा परीक्षक रामु प्रसाद डोटेल। स्वागत छ यहाँलाई।
धन्यवाद यहाँलाई।
महालेखा परीक्षकको कार्यालयले यसपालि यसभन्दा अगाडि लेखा परीक्षण गराउन नसकेका कार्यालयहरूको समेत लेखा परीक्षण गराउने भनेर केही दिन अगाडि पत्रकार सम्मेलन गरेरै बताएको थियो। अहिले यति बेला त्यो कार्य गर्नका लागि चाहिँ महालेखा परीक्षकको कार्यालयले के गरिरहेको छ?
हामीले केही दिन अगाडि सम्बन्धित कार्यालय तथा निकायका प्रमुखहरूलाई बोलाएर विभिन्न समयदेखि चाहिँ लेखा परीक्षण गर्न बाँकी रहेका निकायहरूको लेखा परीक्षण चाहिँ भाद्र मसान्तभित्र सम्पन्न गर्नु पर्यो भनेर हामीले चाहिँ उहाँहरूलाई निर्देशन दिएका थियौँ र त्यो अनुसार चाहिँ हामीले विभिन्न निकायहरूको लेखा परीक्षण गर्नको लागि चाहिँ हामीले कर्मचारी खटाइसकेका छौँ र त्यो कतिपय कार्यालयहरू अथवा निकायहरू अथवा संस्थानहरूले लेखा परीक्षण गराइरहेको अवस्था पनि छ भने केही संस्थानहरूले अथवा केही निकायहरूले अहिलेसम्म पनि लेखा परीक्षण नगराएको र लेखा परीक्षण सुरु नै गर्न नसकेको अवस्था पनि कतिपय संस्था अथवा निकायको रहेको छ र त्यसमा चाहिँ विशेष गरी हामीले यो संस्थानको सन्दर्भमा चाहिँ राष्ट्रिय बिमा संस्थानलाई लेखा परीक्षण विगत 7 वर्षदेखि लेखा परीक्षण नभएको अवस्था थियो र नागरिक लगानी कोषको पनि विगत 2 वर्षदेखि लेखा परीक्षण नभएको अवस्था थियो। पर्यटन बोर्डको पनि लेखा परीक्षण नभएको अवस्था थियो। त्यसै गरी यो गुठी संस्थानको पनि लेखा परीक्षण सम्पन्न नभएको विगत 22 वर्षदेखिको 51-52देखिको लेखा परीक्षण चाहिँ सम्पन्न नभएको अवस्था थियो। यी सबै निकायहरूलाई चाहिँ लेखा परीक्षण चाहिँ भाद्र मसान्तभित्र सम्पन्न गर्नुपर्छ भनेर भनेका थियौँ। त्यसमध्ये चाहिँ राष्ट्रिय बिमा संस्थानले चाहिँ लेखा परीक्षण सुरु गरेको अवस्था छ भने नागरिक लगानी कोषले पनि लेखा परीक्षण सुरु गरेको अवस्था छ। त्यो बाहेक चाहिँ अन्य निकायहरूले चाहिँ केही निकायहरूको चाहिँ सुरु गर्न थालेको भन्ने सुन्नमा आएको छ तर उनीहरूले हामीलाई अहिलेसम्म चाहिँ लेखा परीक्षण सुरु गर्नको लागि भनेर कार्ययोजना पेश नगरेको स्थिति पनि छ र अब त्यो बाहेक चाहिँ अर्को लेखा परीक्षण नगराउने संस्था चाहिँ त्रिभुवन विश्वविद्यालय हो। त्रिभुवन विश्वविद्यालयको धेरै वर्षदेखिको लेखा परीक्षण नभएर बकौता रहेको अवस्था छ र त्रिभुवन विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारहरू सबैलाई बोलाएर माननीय महालेखा परीक्षकज्यूले तपाईँहरूको पनि लेखा परीक्षण चाहिँ भाद्र मसान्तभित्र सम्पन्न गर्नु पर्यो, त्यसको लागि चाहिँ यहाँहरूले कार्ययोजना पेश गर्नुहोस् भनेर भन्नु भएको थियो। तर त्रिभुवन विश्वविद्यालयको लेखा परीक्षण चाहिँ अहिलेसम्म सुरु हुन सकेका छैन। उहाँहरूको धेरै ठुलो रकम चाहिँ बगौता रहेको छ।
महालेखा परीक्षकको कार्यालयले वर्षेनी लेखा परीक्षण गर्ने हो अनि सम्बन्धित सरकारी निकाय सरकारको स्वामित्व रहेका संस्थानहरू उनीहरूले लेखा परीक्षण गर्ने दायित्व पनि हो। समस्या चाहिँ कहाँनिर हुँदो रहेछ? यति लामो समयसम्म लेखा परीक्षण नगराइकन सरकारी संस्थानहरू चलिरहनु,
त्यसमा चाहिँ दुई तिनवटा कारणहरू देखिन्छ। एउटा कारण चाहिँ ती सम्बन्धित संस्थाहरू जसले चाहिँ लेखा परीक्षण गराउनु पर्थ्यो, लेखा परीक्षण गराउनुभन्दा पहिले उनीहरूले चाहिँ आर्थिक विवरण, जसलाई चाहिँ फाइनेन्सियल स्टेटमेन्ट पनि भन्ने गरिन्छ, त्यो तयार गरेर सम्बन्धित बोर्डबाट अनुमोदन गराएर लेखा परीक्षणको लागि पेश गर्नुपर्दछ। तर कतिपय संस्थानहरूले चाहिँ त्यो आर्थिक विवरण बनाउनै नसक्ने अवस्था, उनीहरूको क्यापेसिटी अथवा उनीहरूको कर्मचारीहरू सक्षम नभएको अवस्था, अथवा अब त्यहाँ त्यो हिसाब मिलान नै गर्न नसक्ने अवस्थाले गर्दाखेरि चाहिँ उनीहरूले वित्तीय विवरणै बनाउन नसकेको अवस्थाले पनि यो लेखा परीक्षण हुन नसकेको एकातिरको स्थिति छ भने, अर्को स्थिति के छ त भन्दा, लेखा परीक्षणको लागि वित्तीय विवरण तयार गरिसकेपछि त्यो बोर्डले प्रमाणित गर्नुपर्छ। त्यो बोर्डमा विभिन्न क्षेत्रका पदाधिकारीहरू हुन्छन्, ती पदाधिकारीहरू सबैले त्यो वित्तीय विवरणमा दस्तखत गर्नुपर्ने हुन्छ। त्यो दस्तखत गर्ने पदाधिकारीहरू समय समयमा परिवर्तन भइराख्ने, उनीहरूले प्रमाणितै नगरिदिने, त्यो कारणले गर्दाखेरि पनि कतिपय संस्थानहरूको लेखा परीक्षण हुन सकेको छैन भने, अर्को केही संस्थाहरूको चाहिँ कस्तो छ भने हिसाब किताबहरू चाहिँ ठुलो रकमको हिसाब किताब छ, जस्तो नागरिक लगानी कोषको खरबौँको ट्रान्जेक्सन छ, बिमा संस्थान छ, बिमा संस्थानको पनि खरबौँको ट्रान्जेक्सन छ, उनीहरूको हिसाब किताबै मिलिरहेको छैन। हिसाब किताब नमिलेसम्म चाहिँ फाइनेन्सियल स्टेटमेन्ट बन्दैन, अब फाइनेन्सियल स्टेटमेन्ट नबनेसम्म अडिट हुँदैन। यो अवस्थाले पनि कतिपय संस्थानहरूको लेखा परीक्षण नभएको स्थिति छ।
अन्तिम लेखा परीक्षण गर्नु पूर्व उनीहरूले आन्तरिक लेखा परीक्षण त गर्नुपर्छ। आन्तरिक लेखा परीक्षण पनि नगराइकन चलाइरहेका त्यस्ता संस्थानहरू कार्यालयहरू छन् कि आन्तरिक लेखा परीक्षण चाहिँ उनीहरूले गरेका छन्?
उनीहरूले आन्तरिक लेखा परीक्षण पनि सम्पन्न गरेका छैनन्। जब फाइनेन्सियल स्टेटमेन्ट नै बन्दैन त्यो अवस्थामा चाहिँ आन्तरिक लेखा परीक्षण पनि हुन सक्दैन, र आन्तरिक लेखा परीक्षण नभएपछि फाइनल लेखा परीक्षण हुने त झन् सम्भावना नै भएन। यी जुन जुन हामीले लेखा परीक्षण नगराउने संस्थाको नाम लिएका छौँ, यिनीहरूको चाहिँ आन्तरिक लेखा परीक्षण पनि नभएको अवस्था र फाइनल पनि नभएको अवस्था हो।
आन्तरिक लेखा परीक्षण पनि हुँदैनन्। आन्तरिक लेखा परीक्षण तथा अन्तिम लेखा परीक्षण गर्नका लागि उनीहरूले वित्तीय विवरण पनि बनाउन सक्दैनन् भनेदेखि एक प्रकारले यी कार्यालयहरू यी संस्थानहरूमा आर्थिक अनियमितता नै भएको हो, अर्थात् भ्रष्टाचार छ यी कार्यालयहरूमा भन्ने हो नि, होइन?
त्यो अब सिधै अनियमितता अथवा भ्रष्टाचारै थियो भनेर भन्न त सकिँदैन, तर के हो त भन्दा संविधान ऐन कानूनले सुम्पेको जुन दायित्व छ त्यो दायित्व चाहिँ पालना नगरेको अवस्था हो, र यसरी जुन संविधान ऐन कानूनले सुम्पेको दायित्व पालना नगर्ने जुन संस्था अथवा पदाधिकारीहरू छन् तिनीहरूलाई चाहिँ सम्बन्धित तालुक निकाय अथवा त्यो त्यसको नियमनकारी निकाय जो छ त्यसले चाहिँ कारवाही गर्नुपर्ने अवस्था चाहिँ हो। तर अब अडिट नगराउँदैमा त्यो सबै भ्रष्टाचारै भयो अथवा अनियमितै अनियमितता छैन भन्न चाहिँ सकिँदैन, तर के हो त भन्दा अडिटले चाहिँ केही भन्नै सकेन कि अडिटै भएन भनेपछि त्यहाँ सबै अनियमितता पनि हुनसक्छ, सबै राम्रो पनि हुनसक्छ, अडिटरले भन्न केही पनि भन्न नसकेको स्थिति चाहिँ हो।
अब यसपटक त यसभन्दा अगाडि लेखा परीक्षण गर्नका लागि बाँकी कार्यालय तथा संस्थानहरू जति पनि पुराना छन् ती सबैको लेखा परीक्षण गराउने भन्ने तरिकाले महालेखा परीक्षकको कार्यालय अगाडि बढेको छ। यसरी पुराना धेरै वर्ष भइसकेका कार्यालयहरूको लेखा परीक्षण गराउँदा महालेखा परीक्षकको कार्यालयले गर्ने काममा कति पारदर्शिता हुन्छ, कति राम्ररी हुन्छ यो काम? अब
त्यो यस्तो हुन्छ, यो जति ढिलो भयो त्यति नै यो लेखा परीक्षण सम्पादन गर्न कठिन हुन्छ, किनभने त्यसमा कागजातहरू त्यसमा नष्ट भइसकेको अवस्था र कतिपय अडिटको क्रममा विभिन्न निकायहरू अथवा विभिन्न पदाधिकारीहरूसँग बुझ्न पर्ने, छलफल गर्नपर्ने, सोधपुछ गर्नपर्ने अवस्था हुन्छ भने त्यस्ता निकायहरूको धेरै वर्ष पहिला को लेखा परीक्षण गर्ने क्रममा त्यस्ता पदाधिकारीहरू पनि फेला पर्दैनन्, कागजातहरू पनि फेला पर्दैन, जसले गर्दा तत्कालको अवस्थामा लेखा परीक्षण सम्पादन गर्दा जति सहज हुन्थ्यो त्यो सहजता चाहिँ यो बकौता अथवा धेरै समयपछि लेखा परीक्षण गर्दाखेरि अप्ठ्यारो पर्ने स्थिति चाहिँ हुन्छ।
वर्षेनी लेखा परीक्षण गराउने दायित्व महालेखा परीक्षकको कार्यालयको भएको हुनाले सरकारी निकायहरूमा यसरी लामो समयसम्म नगराउनुमा त गर्न नसक्नुमा त यहाँहरूको पनि त केही कमजोरी हो नि होइन?
यसमा हाम्रो कमजोरी चाहिँ हुँदैन, किनभने जस्तो वित्तीय विवरण उपलब्ध गराएर लेखा परीक्षण सम्पादन नगरेको हो भने महालेखा परीक्षकको कार्यालय जिम्मेवार हुन्छ, हाम्रो कमजोरी हुन्छ। तर वित्तीय विवरणै नदिएको अवस्थामा अथवा वित्तीय विवरणै तयार गर्न नसकेको अवस्थामा अथवा श्रेष्ठता नै पेश नगरेको अवस्थामा यदि लेखा परीक्षण नभएको हो भने त्यो अवस्थामा चाहिँ सम्बन्धित पदाधिकारीहरू जो त्यो कार्यालय अथवा संस्था अथवा निकायका जिम्मेवार पदाधिकारीहरू छन् तिनीहरू नै जिम्मेवार हुनुपर्ने हुन्छ।
कुनै यस्तो व्यवस्था छैन जहाँ उनीहरूलाई बाध्य गराएर वर्षेनी गराउनै पर्ने, ती लेखा परीक्षण नगरेको अवस्थामा सरकारी सेवा सुविधा कर्मचारीका तलब कटौती लगायतका अरू प्रावधानहरू जसले गर्दा पनि बाध्य भएर लेखा परीक्षण गरोस्?
यो चाहिँ अलिकति कानुनी हिसाबले नै अलिकति कमजोरी रहेको स्थिति छ, किनभने अहिलेसम्म चाहिँ लेखा परीक्षणै नगराउनेलाई के सजाय गर्ने भन्ने सन्दर्भमा चाहिँ कानुनले बोलेको स्थिति छैन, त्यो कारणले गर्दाखेरि चाहिँ उहाँहरूलाई कारवाही गर्न सकेको स्थिति अहिलेसम्म देखिँदैन। यसपटक चाहिँ यो लेखा परीक्षण ऐन नयाँ तर्जुमा गर्ने क्रममा छौँ हामीहरू, र त्यो नयाँ ऐन तर्जुमा गर्ने क्रममा यस्तो किसिमको लेखा परीक्षणै नगराउने अथवा लेखा परीक्षणमा बाधा विरोध गर्ने र लेखा परीक्षणबाट औल्याएका कुराहरू कार्यान्वयन नगर्ने त्यस्तो पदाधिकारीहरूलाई चाहिँ सर्टेन किसिमको सजायहरू चाहिँ प्रस्ताव गरेर हामीले चाहिँ विधेयकहरू चाहिँ पेश गरेका छौँ। यदि चाहिँ त्यो विधेयक चाहिँ पारित भएर कानुन बन्यो भने त्यो अवस्थामा चाहिँ उहाँहरूलाई अथवा जिम्मेवार पदाधिकारीलाई कारवाही गर्न सक्ने अवस्था चाहिँ आउँछ, अहिले चाहिँ त्यो स्थिति चाहिँ छैन।
काम दिने तर अधिकार नदिएको अवस्था, अलि फितलो कानुनका कारण उन्मुक्ति पाइरहेका छन्। जति वर्षसम्म लेखा परीक्षण नगराउँदाखेरि पनि उनीहरूले सरकारी सेवा सुविधा पाइरहेका छन्, उन्मुक्ति पाइरहेका छन्। यो प्रकारका कानूनी अधिकारहरू नहुँदा र अरू अवस्थामा लेखा परीक्षकहरूलाई चाहिँ के कस्ता समस्या आउँदो रहेछन् यो लेखा परीक्षणका क्रममा?
लेखा परीक्षकलाई चाहिँ अब आफ्नो जस्तो लेखा परीक्षण गर्नको लागि खटिएको अवस्थामा त्यो सम्बन्धित पदाधिकारीले विवरण उपलब्ध गराएन अथवा देखाउन पर्ने कागजातहरू देखाइदिएन भने लेखा परीक्षकले केही गर्न सक्ने अवस्था हुँदैन। हुन त संविधान त महालेखा परीक्षकलाई के अधिकार छ भने लेखा परीक्षणको क्रममा आवश्यक पर्ने कागजातहरू जुनसुकै बखत पनि महालेखा परीक्षकले हेर्न सक्ने अथवा महालेखा परीक्षकको पदाधिकारीले हेर्न सक्ने भन्ने कानुनी व्यवस्था चाहिँ छ। तर यदि चाहिँ कुनै पदाधिकारीले देखाएन अथवा उपलब्ध गराएन भने चाहिँ त्यसलाई के सजाय हुन्छ भन्ने कुरा चाहिँ नभएको अवस्थाले गर्दा लेखा परीक्षकहरूले चाहिँ कतिपय अवस्थामा लेखा परीक्षण सम्पादन गर्न सक्दैनन् भने कतिपय अवस्थामा लेखा परीक्षकले गुणस्तरीय लेखा परीक्षण सम्पादन गर्न नसक्ने अवस्था पनि हुन्छ। कहिलेकाहीँ के हुन्छ त भन्दा कुनै डकुमेन्टहरू त्यसलाई विस्तृत रूपमा हेऱ्यो भने मात्र त्यो नियमित हो अथवा अनियमित हो भन्ने कुरो पत्ता लाग्छ, तर त्यो कागजै अडिटरले हेर्न पाएन भने त्यो अडिटरले गरेको अडिट नै गुणस्तरीय नहुने अवस्था चाहिँ हुन्छ। त्यसैले अडिटरलाई चाहिँ जुनसुकै देशमा पनि यो कागजातहरू प्राप्त गर्ने अथवा त्यसलाई चाहिँ हेर्ने भनेर त्यो अनरिस्ट्रिक्टेड अथोरिटी भन्छ त्यसलाई, त्यस्तो किसिमको अधिकार दिएको हुन्छ। त्यो अधिकार हाम्रो देशमा पनि छ, तर त्यो अधिकार प्रयोग गर्ने क्रममा उसले चाहिँ बाधा विरोध गर्यो अथवा उपलब्ध गराइदिएन भने चाहिँ त्यसलाई कारवाही गर्ने अधिकार चाहिँ छैन, जसले गर्दाखेरि चाहिँ कतिपय अवस्थामा चाहिँ लेखा परीक्षकलाई चाहिँ समस्या पर्छ।
जति देखायो त्यति हेर्ने मात्र गरिरहनु भएको छ।
हजुर, हामीले चाहिँ सम्बन्धित निकायले उपलब्ध गराइदिएको कागजात र हामीलाई चाहिँ कोअपरेसन गरेको हदसम्मको आधारमा चाहिँ लेखा परीक्षण सम्पादन गरेका छौँ। कतिपय अवस्थामा यदि कोअपरेट गरेन अथवा उपलब्ध गराउनु पर्ने डकुमेन्ट उपलब्ध गराएन भने हामीले त्यो लिमिटेसन राखेर रा रिपोर्ट गर्छौँ। यो कागजातहरू मागेका थियौँ हामीले, त्यो कागजात उपलब्ध हुन सकेन, जसले गर्दाखेरि चाहिँ त्यो कागजको अभावमा चाहिँ हामीले यो विषयहरू चाहिँ भन्न सक्दैनौँ है भनेर त्यो विषय चाहिँ लिमिटेसन राखेर चाहिँ हामीले रिपोर्ट गर्छौँ। त्यसले गर्दा त्यो अडिटको गुणस्तरीयतामा पनि अलिकति अप्ठ्यारो पर्ने स्थिति चाहिँ छ।
यसपटक चाहिँ यहाँहरूले अघिल्ला वर्षसम्म लेखा परीक्षण नगराएका पुराना समेत गरेर धेरै कार्यालयहरूको सूची तयार पार्नुभएको छ। यति धेरै कार्यालयको लेखा परीक्षण गराउन सकिन्छ भन्ने आधार चाहिँ
अहिले हामीले चाहिँ 73-74 लेखा परीक्षण गर्दैछौँ। त्यो 73-74 लेखा परीक्षण चाहिँ नियमित लेखा परीक्षण हो, त्यो चाहिँ विगतदेखि नै हामीले गर्दै आएको लेखा परीक्षण हो। यो बाहेक चाहिँ लेखा परीक्षणै नगराउने निकायहरू चाहिँ करिब अथवा निकाय अथवा इकाइ पनि भनिन्छ त्यसलाई, त्यो चाहिँ करिब करिब 2900 छ। त्यो 2900 र यो 5500 गर्दाखेरि चाहिँ करिब करिब अब 8000 जति इकाइहरूको लेखा परीक्षण सम्पादन गर्नुपर्ने अवस्था छ। त्यसको लागि चाहिँ हामीले हाम्रो जनशक्तिहरू परिचालन गरेका छौँ र केही जनशक्तिहरू अपुग हुने अवस्था पनि रहेको छ र त्यो अपुग जनशक्तिलाई हामीले करारमा विभिन्न अनुभवी कर्मचारीहरूलाई लिएर काम गर्ने गरी चाहिँ हामी तयारी हालतमा रहेका छौँ।
महालेखा परीक्षकको कार्यालयले यसपटक एकदमै कडाएका साथ यसलाई अगाडि बढाउने र कारवाही समेत गर्ने भनेर यस अगाडि नै वक्तव्य जारी गरिसकेको छ। तर यहाँले अघि कुराकानीको शुरूआतमा पनि भन्नुभयो कतिपय कार्यालयले अहिलेसम्म पनि थालनी गरेका छैनन्, किन अटेर गरेका रहेछन् उनीहरूले?
कतिपयको कस्तो छ भने हिसाबै बनिसकेका छैन, हिसाब नबनेसम्म अडिट सुरुवातै हुँदैन। कतिपयले चाहिँ अब हिसाब बनाउनको लागि भर्खर कोही कन्सल्ट्यान्टहरू अथवा सल्लाहकारहरू हायर गरेर काम गराइराखेको अवस्था पनि छ, त्यसैले पनि त्यो ती संस्थाहरूको लेखा परीक्षण हुन सकेको छैन। कतिपयहरूको चाहिँ कस्तो छ भने अब धेरै वर्ष पहिलाको भएको हुनाले उनीहरूसँग श्रेष्ठता नै छैन। अब जब श्रेष्ठता नै छैन भने त्यो ती संस्थाले लेखा परीक्षण गराउन सक्ने अवस्था पनि हुँदैन। जस्तो विगत 20-25 वर्ष अगाडिको श्रेष्ठता चाहिँ उनीहरूसँग छैन, अब त्यो अवस्थामा त लेखा परीक्षण हुन सक्ने अवस्था पनि भएन, त्यो स्थितिले पनि लेखा परीक्षण नगराएको हो।
श्रेष्ठता नै नहुने विगतका चाहिँ ती कति चाहिँ भवन ढले होलान्, कति पदाधिकारी फेरिए होलान्, कतिको चाहिँ राख्ने सिस्टम या त कागजात किरा आदिले पनि खायो होलान्। अब उनीहरूलाई उपाय त चाहियो, लेखा परीक्षण नगरिकन राख्न पनि मिलेन, कसरी लेखा परीक्षण सम्पन्न गर्न सक्छन् उनीहरूले?
यसको लागि चाहिँ एउटा जस्तो सम्बन्धित निकायहरू छन्, ती निकायहरूको तालुक निकाय पनि छ र ती सबै निकायहरूले यस सन्दर्भमा चाहिँ छानबिन गरेर यथार्थ स्थिति पत्ता लगाउनु पर्ने स्थिति हुन्छ यस्तोमा, र यथार्थ स्थिति पत्ता लगाएर त्यो स्थितिलाई चाहिँ व्यवस्थापिका संसद छ, सार्वजनिक लेखा समिति छ, यी सबै के हुन् त भन्दा जनताका प्रतिनिधिहरू हुन्। यी जनताका प्रतिनिधिहरू समक्ष महालेखा परीक्षकको कार्यालय मार्फत यी संस्थाहरूले लेखा परीक्षण गराउन सकेनन्, यिनीहरूको श्रेष्ठता पनि छैन भनेर यथार्थ स्थिति छानबिन गरेर रिपोर्ट गरिसकेपछि त्यो व्यवस्था पिका संसदका अथवा सार्वजनिक लेखा समितिका जनताका प्रतिनिधिहरूले ती निकायका पदाधिकारीहरूलाई जे सजाय गर्छन् अथवा जे निर्णय गर्छन् त्यसैको आधारमा लेखा परीक्षण गराउने नगराउने अथवा उनीहरूलाई मिना दिने जे गर्नुपर्छ त्यो जनताका प्रतिनिधि मार्फत गर्नुपर्ने अवस्था हुन्छ। यस्तोमा चाहिँ
यति धेरै निकाय तथा इकाएको लेखा परीक्षण हुन बाँकी रहेछ, बाँकी मात्र होइन धेरै पुराना पनि रहेछन्। लामो समयसम्म यसरी लेखा परीक्षण नगराउँदा राज्यलाई चाहिँ कस्तो घाटा हुन्छ?
यो कस्तो हुन्छ भने वित्तीय अनुशासनहीनता बढ्दै जाने खतरा हुन्छ। एकातर्फ त त्यो श्रेष्ठता नै यदि चाहिँ त्यहाँ अनियमितता भएको रहेछ भने अब त्यस त्यो अनियमितता पत्ता नलाग्ने स्थिति हो। अर्कोतिर अडिट नगर आए पनि केही कारवाही नहुने भएपछि वित्तीय अनुशासनहीनता बढ्दै जाने अवस्था भयो।
त्यो भनेको जे गर्न पनि छुट छ भने जस्तो महसुस गर्छन् उनीहरूले,
जसले गर्दा के हुने भयो त भन्दा दण्डविहीनता बढ्दै जाने अवस्था भयो। त्यसैले यस्ता किसिमका घटनाहरूलाई चाहिँ निरुत्साहित गर्नुपर्छ, हुनै दिन हुँदैन भनेर यसपालि चाहिँ हामीले यो कठोर नीति लिएको हो। र यदि हुन्छ भने भाद्र मसान्तभित्र सबै लेखा परीक्षण सम्पन्न गर्ने, होइन भने चाहिँ त्यो सम्बन्धित व्यवस्थापिका संसद अथवा सार्वजनिक लेखा समिति अथवा ती निकायको नियमनकारी निकायहरू जो जति छन् ती सबैलाई चाहिँ लेखा परीक्षण सम्पादन हुन सकेन, यहाँहरूले छानबिन गरेर जे गर्नुपर्छ गर्नुहोस् भनेर जानकारी दिने, त्यो हिसाबले चाहिँ हामी कठोर रूपमा प्रस्तुत भएको स्थिति हो।
तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com एकैसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिन्दु नेपाल सुनिरहनु भएको छ। कार्यक्रममा आज हामी लेखा परीक्षणका लागि महालेखा परीक्षकको कार्यालयले गरिरहेको काम, लामो समयसम्म पनि लेखा परीक्षण नहुनुको कारण, लेखा परीक्षण गर्दा आइपर्ने समस्या र चुनौती तथा लेखा परीक्षण प्रतिवेदनले औल्याएका सल्लाह तथा सुझावको कार्यान्वयनको अवस्था आदिका विषयमा महालेखा परीक्षकको कार्यालयका उपमहालेखा परीक्षक रामु प्रसाद डोटेलसँग कुराकानी गरिरहेका छौं। उहाँसँग गरिएको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि कार्यक्रम बदलिन्दु नेपालमा तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com एकैसाथ प्रसारण भइरहेको छ। कार्यक्रममा आज हामी लेखा परीक्षणका लागि महालेखा परीक्षकको कार्यालयले गरिरहेको काम, लामो समयसम्म पनि लेखा परीक्षण नहुनुका कारण, लेखा परीक्षण गर्दा आइपर्ने समस्या तथा चुनौती र लेखा परीक्षण प्रतिवेदनले औल्याइएका सल्लाह तथा सुझावको कार्यान्वयनको अवस्था आदिका विषयमा महालेखा परीक्षकको कार्यालयका उपमहालेखा परीक्षक रामु प्रसाद डोटेलसँग कुराकानी गरिरहेका छौं। हामीले अहिलेसम्म लेखा परीक्षण हुन नसक्नुका कारणहरू, लेखा परीक्षण हुन नसक्दा राज्यलाई हुने हानि लगायतका विषय केलायौं र समस्याको कुरा पनि गर्यौं। अब चाहिँ लेखा परीक्षण प्रतिवेदनले औल्याएका कुराहरूतर्फ जान्छौं। यहाँ त लामो समयसम्म लेखा परीक्षण नगराउने मात्र होइन, लेखा परीक्षकले औल्याइएका कुराहरू समेत कार्यान्वयन नहुँदो रहेछ। यो बेरुजु चाहिँ वर्षेनी बढ्दो क्रममा छ, यसको कार्यान्वयनको अवस्था चाहिँ के छ?
बेरुजुको कार्यान्वयन अवस्था पनि त्यत्तिकै निराशाजनक रहेको अवस्था छ। हामीले विगतदेखि औल्याएका बेरुजुहरू समयमा फर्सोट नभएको कारणले गर्दाखेरि अहिलेसम्मको अध्यावधिक बेरुजु करिब करिब 4 खर्ब रहेको अवस्था छ। झन्डै झन्डै अब बजेटको आधा आधी हिस्सा चाहिँ यो बेरुजु रहेको स्थिति चाहिँ छ। यो बेरुजु चाहिँ यसरी किन बढिरहेको अवस्था छ त भन्दा, बेरुजु हुनु चाहिँ धेरै ठुलो कुरा होइन, तर बेरुजु भइसकेपछि त्यसलाई चाहिँ प्रोपरली सेटल नगर्नु त्यो चाहिँ धेरै ठुलो कुरा हो। किनभने बेरुजु भइसकेपछि बेरुजुले भने बमोजिमको काम कारवाही गर्यो भने त्यो बेरुजु सेटल हुन्छ अथवा फर्सेट हुन्छ, तर बेरुज अडिटरले बेरुजु औल्याउँछ, औल्याइसकेपछि जिम्मेवार पदाधिकारीले त्यो बेरुजु सेटलै नगरिकन त्यसलाई वास्तै नगरिकन बसिराखेको अवस्थामा चाहिँ त्यो बेरुजु पाइलअप हुँदै हुँदै जाँदाखेरि चाहिँ अहिलेको जस्तो यो बेरुजुको भयावह स्थिति आएको हो, र जसले गर्दाखेरि चाहिँ यो बेरुजु चाहिँ बढ्दै गएर यो 4 खर्ब जति पुगेको अवस्था छ, र त्यो बेरुजुलाई चाहिँ घटाउनको लागि चाहिँ सम्बन्धित पदाधिकारीले त्यो बेरुजुले भने बमोजिमको काम कारवाही गरेर बेरुजुलाई चाहिँ फर्छोड गर्नुपर्छ।
बेरुजु फर्छोड गर्न नसक्नु भनेको आर्थिक अनियमितता गरेको होइन, यदि उसँग प्रमाण थियो भने प्रमाण जुटाएर बिल भरपाई पेश गरेर लेखा परीक्षकले औल्याइएको समयभित्र त उसले ती बिल भरपाई दाखिल गरेर पनि त फर्छोड गर्न सक्थ्यो होला,
त्यो हदसम्म पनि लिन सकिन्छ। यदि प्रमाण कागजात भएको भएदेखि चाहिँ त्यो प्रमाण कागजात लेखा परीक्षणको समयमा नै प्रस्तुत हुन्थ्यो र बिर्जु नै हुन्थेन। बिर्जु भएको अवस्थामा पनि तत्कालै प्रमाण कागजातहरू पेश हुन्थे र त्यो बिर्जु सेटल हुन्थ्यो। अहिलेसम्म चाहिँ लामो समयसम्म चाहिँ कागजात पेश नहुने, नियमित नगरिने अवस्थाले गर्दाखेरि चाहिँ त्यो पुरै अनियमितै रहेको अवस्थालाई पनि इङ्कित गर्छ। तर हामीले चाहिँ पुरै त्यो जति रकम छ त्यो सबै रकमै त्यस्तै हो, अनियमितै भएको हो, हिनामिना हानि नोक्सानी नै भएको हो भनेर भन्न त मिल्दैन। कतिपय त्यसमा विभिन्न किसिमको क्याटागोरीको बेरुजुहरू हुन्छ।
के हुँदो रहेछ त्यो बेरुजु हुनुको कारण चाहिँ? मात्र बिल भरपाई पेश गर्न नसक्नु मात्र हुँदो रहेछन् कि अख्तियारी भन्दा बाहिर गएर पनि काम गरेको हुँदो रहेछ?
विभिन्न प्रकृतिको हुन्छ बेरुजुहरू। जस्तो केही प्रकृतिको बेरुजु चाहिँ हिनामिना हानि नोक्सानी नै भएको, कसैलाई नपाउने रकम भुक्तानी दिएको, उठाउनु पर्ने राजस्व नउठाएको, कसैलाई राजस्व छुट दिनै नहुने राजस्व छुट दिएको, यस्ता किसिमका गम्भीर प्रकृतिका बेरुजु पनि हुन्छन्। त्यस्ता खालको बेरुजुलाई हामीले असुल उपर गर्ने बेरुजु भन्छौँ। र त्यो बाहेक पनि अर्को खालको बेरुजु हुन्छ जुन चाहिँ प्रमाण कागजात नभएको, प्रमाण कागजात नभएको बेरुजु चाहिँ धेरै सिरियस नहुन पनि सक्छ। जस्तो कहिलेकाहीँ के हुन्छ त भन्दा प्रमाण कागजातहरू कतै मिसप्लेस भएको अवस्था, अथवा प्रमाण कागजातहरू चाहिँ कसैले चाहिँ तत्काल पेश गर्न नसकेको अवस्थाले पनि बेरुजु भएको स्थिति हुन्छ। त्यस्तो बेरुजुलाई चाहिँ पछि प्रमाण कागजात पेश गरेर फर्छुट गर्न पनि सकिन्छ भने अर्को प्रकृतिको बेरुजु अनियमित हुन्छ। जस्तो नियम कानुनले पुर्याउनु पर्ने रित नपुर्याएको बेरुजु पनि हुन्छ। यस्तो बेरुजुलाई चाहिँ आर्थिक कार्यविधि नियमावलीले चाहिँ सम्बन्धित मन्त्रालय अथवा निकायको सचिवले त्यस्तो किसिमको बेरुजुलाई चाहिँ यदि हिनामिना हानि नोक्सानी नभएको हो भने त्यस्तो बेरुजुलाई चाहिँ नियमित गरिदिन सक्छ। अनियमित नियम कानुन को रित नपुर्याएको बेरुजु यदि छ भने त्यस्तो बेरुजु मन्त्रालयको पदाधिकारीले नियमित गरिदिन सक्छ, यदि हिनामिना हानि नोक्सानी नभएको हो भने। तर हिनामिना हानि नोक्सान यस्तो खालको बेरुजु पनि होइन, प्रमाण कागजात नपुगेको बेरुजु पनि होइन, पेस्की बेरुजु पनि होइन भने त्यस्तो बेरुजु चाहिँ असुल उपर गर्ने खालको गम्भीर खालको बेरुजु हो। त्यसैले यो जुन मैले अघि नै भने 4 खरबको बेरुजु मध्ये केही बेरुजु चाहिँ गम्भीर प्रकृतिका छन्, केही बेरुजुहरू चाहिँ नर्मल प्रकृतिका छन्। त्यसैले गम्भीर प्रकृतिका बेरुजुहरूलाई चाहिँ छानबिन गर्नुपर्छ, कारवाही नै गर्नुपर्ने अवस्था हुन्छ भने केही सामान्य प्रकृतिका बेरुजुहरू चाहिँ प्रक्रिया पुर्याएर नियमित गर्ने अथवा प्रमाण कागजात जुटाएर फर्छोट गर्नुपर्छ। तर सम्बन्धित पदाधिकारीहरूले फर्छोटै गर्दैनन्, नियमित पनि गराउँदैनन् भने अब त्यो चाहिँ फेरि के हो त भन्दा दण्डविहीनता हो।
प्रमाण कागजातहरू पुर्याएर फर्छोड गर्न सक्दो रहेछ, असुल उपर गराउने व्यवस्था पनि रहेछ। तर अरू जुन प्रमाण पेश गरेर फर्छोड गर्न सकिने सवालमा चाहिँ कतिको आशातीत अर्थात् आशा लाग्दो छ यो बेरुजु फर्छोडको अवस्था? यदि हामीले गम्भीर प्रकृति अर्थात असुलुपर गराउनु पर्ने प्रकृतिलाई पर राखेर हेर्ने हो भने
यो केही हदसम्म चाहिँ जस्तो तत्कालको बेरुजु हुन्छ, जस्तो गत वर्ष लेखा परीक्षण सम्पन्न भएर औँल्याइएको बेरुजुहरू चाहिँ तत्कालको अवस्थामा चाहिँ केही प्रमाण कागजातहरू जुत्राएर अथवा नियमित गराएर फर्छोड गर्ने प्रक्रिया चाहिँ अलि बढी नै हुन्छ तत्कालको बेरुजुको हकमा चाहिँ। तर जुन बेरुजु चाहिँ धेरै वर्ष पहिलाको छ, चार वर्ष, पाँच वर्ष, दस वर्ष, पन्ध्र वर्ष धेरै पहिलाको बेरुजुको चाहिँ यो प्रमाण जुटाएर अथवा नियमित गराएर फर्छोड गर्ने अवस्था हुँदैन। त्यसैले अब विगतदेखि नै ट्रेन्ड चाहिँ के देखिन्छ त भन्दा एक दुई वर्ष पहिलाको बेरुजुलाई चाहिँ सम्बन्धित निकायहरूले अलि जोड जुलुम गरेर फर्छोड गराउन खोज्ने र फर्छोड पनि गराउने यस्तो आधारमा चाहिँ करिब करिब 40 टोटल बेरुजुको 40-50% बेरुजु चाहिँ अर्को वर्ष फर्छोड गर्ने ट्रेन्ड चाहिँ छ। तर के छ त भन्दा त्यो भन्दा बाँकी जुन 50% बेरुजु छ त्यस्तो बेरुजु चाहिँ पाइलअप हुँदै 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 गएको अवस्था छ र त्यो पाइलअप भएको बेरुजु चाहिँ पछाडि आएर फर्छोड चाहिँ हुँदैन।
जब त्यो अलि पछि पछि धकेल्नुको कारण चाहिँ के हुँदो रहेछ कि पछि अलिकति चाहिँ पुराना भइसकेपछि केही छुट पाउने प्रावधान हुन्छ?
यस्तो छ, अब सजिलो बेरुजु चाहिँ तत्कालै फर्छोड हुन्छ, अर्को वर्षमा प्रमाण कागजात पुर्याएर अथवा नियमित गराएर फर्छोट हुन्छ। जुन अप्ठ्यारो छ अथवा त्यो फर्छोट गर्नै सकिँदैन त्यसमा चाहिँ अलिकति अनियमितता भएको अवस्था पनि छ त्यस्तो खालको बेरुजु चाहिँ तत्काल फर्छोट हुँदैन र त्यो बेरुजु पाइलप 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 हुँदै जान्छ र एउटा यो आर्थिक कार्यविधि नियमावलीमा एउटा व्यवस्था के छ त भन्दा बेरुजु फर्छोड समिति भन्ने चाहिँ व्यवस्था छ। त्यो समिति चाहिँ यो सार्वजनिक लेखा समितिको सदस्यको अध्यक्षतामा चाहिँ एउटा समिति गठन हुन्छ र त्यो समितिले चाहिँ धेरै वर्षदेखि पाइलप भएका बेरुजुहरूलाई चाहिँ फर्छोड गर्ने भन्ने चाहिँ व्यवस्था छ। त्यसैले अब कतिपय अवस्थामा चाहिँ यसरी पाइलअप हुँदै गएका बेरुजुहरू चाहिँ त्यो समिति गठन गरेर त्यो समितिले फर्छोट गर्ने चलन पनि छ। यस्ता समिति चाहिँ दुईपटक गठन भयो, अहिलेसम्म चाहिँ 59-60 भन्दा पहिलाका बेरुजुहरू चाहिँ त्यो समितिमा लगेर फर्छोट गरेको अवस्था पनि छ। अब यो प्र्याक्टिस ठिक हो होइन भन्ने सन्दर्भमा चाहिँ अब धेरै कुरा नगरौँ किनभने यो कानुनी व्यवस्था हो, होइन? कानुनी व्यवस्था चाहिँ अब व्यवस्था विकास संसदले पारित गरेर बनेको कानुनको आधारमा चाहिँ तय भएको स्थिति हो, होइन? त्यो कारणले चाहिँ के चाहिँ हुन भएको स्थिति छ भने तत्काल बेरुजु फर्छोड नगर्ने, बेरुजु पाइलअप हुँदै 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 जान्छ अनि सर्ट एन अवधिमा चाहिँ यो समिति गठन गर्ने अनि त्यो समितिबाट चाहिँ यस्ता बेरुजुहरू चाहिँ फर्छोड गर्ने त्यो किसिमको प्रक्रिया चाहिँ विगतदेखि नै चाहिँ अलिअलि भइराखेको स्थिति चाहिँ छ। त्यसले गर्दा पनि यहाँले भने जस्तै यो पाइलअप हुनुमा त्यो पनि एउटा कारण हुन चाहिँ सक्छ है।
असुल उपर गराउनु पर्ने खालको जति पनि बेरुजु छन् त्यो बेरुजु भनेको त सरासर त्यो त भ्रष्टाचार नै हो नि, होइन? त्यसको दायित्व चाहिँ कसले लिन्छ?
कानुन बमोजिम यो जुन असुल उपरै गर्नपर्ने खालको बेरुजु चाहिँ अलिकति अब भ्रष्टाचारै त नभनौँ तर के हुनसक्छ त भन्दा त्यसमा भ्रष्टाचार पनि हुनसक्छ। यदि त्यो असुल उपर गर्नपर्ने गरी चाहिँ कसैले काम कारवाही गर्यो र त्यसबाट चाहिँ व्यक्तिगत फाइदा हासिल गरेको छ भने त्यो भ्रष्टाचार हुन्छ, होइन? तर हामीले चाहिँ त्यो त्यसबाट व्यक्तिगत फाइदा लिएको छ अथवा त्यसको नियत के थियो भनेर अडिटरले त्यो हदसम्म छानबिन गरेको चाहिँ हुँदैन। अडिटरले के भन्छ त भन्दा यहाँ चाहिँ बढी भुक्तानी भयो, उठाउन पर्ने राजस्व उठाइएन र सरकारलाई हानि नोक्सानी भयो है भनेर भनिदिन्छ। त्यसमा छानबिन गर्दा कहिलेकाहीँ भ्रष्टाचार पनि हुनसक्छ र यो जुन उसल असुल गर्न पर्ने रकम चाहिँ असुल नगर्ने अथवा यस्तो किसिमको बेरुजु हुन दिने पदाधिकारी अथवा जिम्मेवार व्यक्ति चाहिँ कानूनले चाहिँ त्यो कार्यालयको कार्यालय प्रमुख अथवा त्यो कार्यालयको कार्यालय प्रमुखले गरेको कामको अनुगमन गर्ने सम्बन्धित मन्त्रालयका सचिव अथवा लेखा उत्तरदायी अधिकृतहरू हुन् र ती कार्यालय प्रमुख अथवा लेखा उत्तरदायी अधिकृतहरूले चाहिँ आफूलाई तोकेको जिम्मेवारी राम्रोसँग वहन नगरेको कारणले गर्दाखेरि चाहिँ यो बेरुजु भएको हो अथवा यो असुल उपर गर्नुपर्ने रकम असुल नभएको हो। त्यसैले कानुन बमोजिम चाहिँ के छ त भन्दा यस्ता पदाधिकारीहरूलाई जिम्मेवार बनाउनुपर्छ ताकि त्यो बेरुजुहरू चाहिँ हुन नपाओस् र यदि भइहाले पनि समयमै फर्सट होस्।
अब यो कुराकानीको अन्त्यमा हामीले समस्या पनि केलायौं, के गर्यौं भने साँच्चीकै लेखा परीक्षण गर्नका लागि पनि सजिलो होला र लेखा परीक्षकले औल्याइएका कुराहरू पनि कार्यान्वयनमा आउला।
यसमा चाहिँ प्रमुख रूपमा चाहिँ जसलाई चाहिँ कानूनले जिम्मेवार बनाएको छ जस्तो जिम्मेवारको सन्दर्भमा लेखा परीक्षण गराउने श्रेष्ठता सही अथवा दुरुस्त राख्ने जिम्मा चाहिँ सम्बन्धित निकायको कार्यालय प्रमुखको हुन्छ र त्यो गतिविधिको अनुगमन गर्ने जिम्मा चाहिँ मन्त्रालयको सचिवको हुन्छ र यी पदाधिकारीहरूले कानूनले तोकेको अथवा कानूनले दिएको जिम्मेवारी पूरा गरेको अवस्थामा चाहिँ बेरुजु पनि कम हुन्छ र उठाइएको बेरुजु पनि समयमै फर्सुट हुन्छ। त्यस्तो अवस्थामा लेखा परीक्षण गर्न पनि सहज हुन्छ र वित्तीय उत्तरदायित्व पालना हुनको साथसाथै राज्यमा चाहिँ अनुशासनहीन गतिविधि चाहिँ नियन्त्रण हुन्छन्। तर अहिले चाहिँ के भयो त भन्दा ती पदाधिकारीहरूले चाहिँ जिम्मेवारपूर्वक ढङ्गले काम गरेनन्, दण्डविहीनता व्याप्त रह्यो र त्यसलाई नियन्त्रण गर्ने पदाधिकारीले पनि नियन्त्रणमूलक ढङ्गले काम कारवाहीहरू गरेनन् जसले गर्दाखेरि चाहिँ अहिले यो बेरुजु बढ्दै गएको अवस्था हो। त्यसैले कानुन बमोजिम निर्वाह गर्नुपर्ने भूमिका सबै पदाधिकारीहरूले निर्वाह गरिदियो भने अहिलेको स्थितिमा चाहिँ अलिकति सुधार हुन्छ अथवा कम भएर जान्छ।
महालेखा परीक्षकको कार्यालयका उपमहालेखा परीक्षक रामु प्रसाद डोटेलसँग लेखा परीक्षणका लागि महालेखा परीक्षकको कार्यालयले गरिरहेको काम, लामो समयसम्म पनि लेखा परीक्षण नहुनुका कारण, लेखा परीक्षण गर्दा आइपर्ने समस्या तथा चुनौती र लेखा परीक्षण प्रतिवेदनले औल्याइएका सल्लाह र सुझावको कार्यान्वयनको अवस्था आदिका विषयमा गरिएको कुराकानीसँगै कार्यक्रम बदलिदो नेपालको समय सकिने लागेको छ। अर्को हप्ता नयाँ आर्थिक विषयका साथ उपस्थित हुने नै छु। त्यति बेलासम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतमसँगै पिटी लोप्चन बिदा हुन्छु। नमस्कार।